तकफीरी आतंकवाद।
प्रिय श्रोताओ, तकफीरी आतंकवाद कार्यक्रम की एक अन्य कड़ी में आपका स्वागत है। मरियम मेरदादी और हसन अब्बास का सलाम स्वीकार कीजिए।
पिछली कड़ी में हमने अहमद इब्ने हंबल के दृष्टिकोणों की समीक्षा की थी। अहमद इब्ने हंबल अहले सुन्नत के एक वरिष्ठ धर्मगुरु हैं, जो इस्लामी शिक्षाओं को समझने के लिए हदीस पर बहुत बल देते हैं। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के निधन के बाद अहमद इब्ने हंबल पर आरोप है कि उन्होंने बहुत सी नकली हदीसें गढ़ लीं। इस्लामी मतों के बीच अहमद इब्ने हंबल के विचारों की समीक्षा इसलिए भी ज़रूरी है क्योंकि सलफियों और वहाबियों का दावा है कि उनके मत का आधार उनके विचार हैं। उनके अनुसरण का दावा करते हुए सलफीवाद का प्रयास है कि इस्लामी जगत के प्रारंभिक दौर में अपनी जड़ें खोजे, लेकिन हम्बलियों ने उनके इस दावे को कभी भी औपचारिकता प्रदान नहीं की है।
हम्बली मत के विद्वानों ने सलफीवाद या वहाबियत के खिलाफ विभिन्न किताबें लिखी हैं और ये साबित किया है कि वहाबियत इब्ने तैमिया के सलफीवाद का ही रूप है। इतिहास के विभिन्न चरणों में हम्बली मत के मानने वाले वहाबियों के कट्टर दुश्मन रहे हैं। सलफियों के दावों के बावजूद अहमद इब्ने हंबल को वहाबियत का जन्मदाता नहीं माना जा सकता। हालांकि अहमद इब्ने हंबल के विचारों में सलफीवाद की कुछ झलक मिलती है। सलफीवाद की बुनियाद औपचारिक रूप से इब्ने तैमिया के काल में 7वीं हिजरी शताब्दी में रखी गई। इस काल में सलफीवाद की सीमाओं का निर्धारण हुआ। इसमें सबसे अहम भूमिका मोहम्मद बिन अब्दुल वहाब ने निभाई और इब्ने तैमिया के विचारों को व्यवहारिक बनाया।
तकीउद्दीन अबुल अब्बास अहमद बिन तैमिया 7वीं शताब्दी हिजरी में वर्तमान सीरिया में जीवन व्यतीत करते थे। इब्ने तैमिया का जीवन उतार चढ़ाव से भरा हुआ था। इब्ने तैमिया उन गिने चुने लोगों में से एक हैं जिन्होंने युद्ध और लड़ाई में अपना जीवन बिताया। इसी कारण वे हमेशा कैद में रहे या उन्होंने निर्वासन का दंड सहन किया। लेकिन इस प्रकार का जीवन उस समय महत्वपूर्ण है जब ये लोगों में एकता उत्पन्न करने या धर्म के सिद्धांतों की सुरक्षा के लिए हो। लेकिन दुर्भाग्यवश हम इब्ने तैमिया को देखते हैं कि वे न केवल मुसलमानों के संयुक्त दुश्मनों से मुकाबले में जीवन व्यतीत करते हैं, बल्कि हमेशा आम मुसलमानों के धार्मिक मूल्यों के लिए चुनौती पेश करते हैं। इस प्रकार अगर उन्हें कैद में डाल दिया गया या निर्वासित किया गया तो इसका आदेश मुसलमानों के लोकप्रिय विद्वानों ने दिया था। इस व्यवहार से आज के वहाबियों या सलफियों की शैली की याद आ जाती है, जो मुसलमानों पर अत्याचार करने वाले अमेरिका और इसराइल जैसे दुश्मनों के बावजूद इस्लाम के अन्य मतों के अनुयायियों को काफिर कहते हैं।
शैली की दृष्टि से इब्ने तैमिया की रचनाएं अपने आलोचकों का जवाब हैं। उनकी अधिकांश किताबें अपने विरोधी सूफी, शिया, अशारी, यहूदी और ईसाइयों की प्रतिक्रिया में लिखी गई हैं। अगर कहीं इब्ने तैमिया ने अपना दृष्टिकोण बयान भी किया है तो वो अपने विरोधियों के सामने चुनौती पेश करने और दुश्मनी की मानसिकता के साथ है। इब्ने तैमिया लिखने और वाद विवाद में एक कट्टर व्यक्ति थे और वाद विवाद में कभी सैद्धांतिक नियमों का पालन नहीं करते थे। उदाहरण स्वरूप, जब वे सूफियों के विश्वासों की आलोचना करते हैं तो मुहयुद्दीन अरबी जैसे महान विद्वान एवं रहस्यवादी को बुरी बुरी गालियां देते हैं। अशअरियों के इमाम अशअरी से बहुत ही अतार्किक बातों को जोड़ते हैं। जब अल्लामा हिल्ली के सवालों का कोई जवाब बन नहीं पड़ता तो उनके लिए गलत और नीच शब्दों का प्रयोग करते हैं। इसी प्रकार शिया विरोधी उनकी किताब आरोपों और झूठ से भरी पड़ी है।
इब्ने तैमिया के व्यक्तित्व के बारे में महत्वपूर्ण बिंदु यह है कि उनकी मानसिकता खराब थी और शैक्षिक विचारों के लिए उनके पास कोई तार्किक आधार नहीं था। यही कारण है कि उनके विचारों में विरोधाभास पाया जाता है। इसलिए कि एक ओर कट्टरता के कारण पूर्ववर्तियों के मार्ग पर चलने का प्रयास करते हैं और कोशिश करते हैं कि अहमद इब्ने हंबल के सलफीवाद की सीमाओं को न लांघें, तो दूसरी ओर दर्शन शास्त्र के ज्ञान के कारण दार्शनिक विषयों को छेड़ते हैं اور ویرودھاباس کو دور کرنے کے استھان پر خود ویرودھاباس کا شکار ہو جاتے ہیں۔
سامپردائک سوہارد بگاڑنے کے کارن ورش 705 ہجری شتابدی میں ابن تیمیہ کو مصر نرواست کر دیا گیا۔ مصر میں 1.5 ورش تک انہیں جیل میں قید کر کے رکھا گیا۔ دمشق کے ناگرکوں کے نام لکھے گئے پتر میں ان کے نرواسن کے کارنوں میں ایشور کے لیے شریر کا ماننا، یہ وشواس کی ایشور اونچائی پر ہے اور ایشور کے کسی وشیش ستھان پر ہونے پر وشواس بتایا گیا، اور لوگوں سے اپیل کی گئی کہ ان کے غلط وشواسوں کے پرتی ہوشیار رہیں۔ جیل سے رہا ہونے کے بعد ابن تیمیہ کو الیگزینڈریا کے قلعے میں رہنے پر بادھ ہونا پڑا۔ ابن تیمیہ کے فتووں اور وچاروں نے نہ کیول مسلمانوں کے کسی ایک مت کے وشواسوں بلکہ سمست مسلمانوں کے وشواسوں کو چنوتی دی۔ ابن تیمیہ نے ایک غلط وچار دھارا کی بنیاد رکھی جسے بعد میں ان کے ششیوں نے آگے بڑھایا۔ اس وچار دھارا کے کارن ایسے وشواسوں کا جنم ہوا جو پورو سلفی واد میں ابھوتپورو تھے، جیسے کہ کسی کو وسیلہ یا مادھیم قرار دینا، شفاعت یا سفارش، پیغمبر اسلام کی زیارت کے لیے یاترا کرنا اور قبروں یا مزاروں پر فاتحہ پڑھنے کے لیے جانا حرام یا ورجت ہے۔
ابن تیمیہ نے شیعہ مت پر بہت پرہار کیے ہیں۔ درباگیوش انہوں نے گیان کے آدھار پر شیعہ دھرم کی آلوچنا یا برائی نہیں کی، بلکہ نرادھار باتوں اور آروپوں کے آدھار پر یہ حملے کیے ہیں۔ ابن تیمیہ نے اپنی آلوچنا میں کچھ متوں کی کمزوریوں اور کمیوں کو ایکترت کر کے انہیں شیعہ دھرم سے جوڑ دیا۔ ان کمیوں کو شیعہ مسلمانوں سے جوڑ کر انہوں نے شیعوں کو خوب برا بھلا کہا اور انہیں دشمن قرار دے دیا۔ ابن تیمیہ کی ایک انیہ وشیشتا جو حنبلیوں سے ویرودھاباس رکھتی ہے یہ ہے کہ وہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پریجنوں، وشیش کر حضرت علی علیہ السلام سے شتروتا ایوم دویش رکھتے ہیں۔ وہ ان کے سدگنوں کا انکار کرنے کے لیے کبھی ایسی حدیثوں کا انکار کر دیتے ہیں جو نرنترتا سے پہنچی ہیں اور جن کے صحیح ہونے میں کوئی سندیہ نہیں ہے۔
اس پرکار کا درشٹیکون ابن تیمیہ کے حدیث کی اور رجحان کے بالکل وپریت ہے۔ جو ابن تیمیہ دھارمک وشواس کے سمبندھ میں کمزور سے کمزور حدیث کو سویکار کر لیتے ہیں، وہ ایسی پرمانت حدیثوں کی اپیکشا کر دیتے ہیں جو ان کے وچاروں سے میل نہیں کھاتے۔ ابن تیمیہ کی رچناؤں پر نظر ڈالنے سے پتہ چلتا ہے کہ انہوں نے 2 بار حضرت علی علیہ السلام کے پرتی دویش سے کام لیا ہے۔ پہلے حضرت علی کے سدگنوں، ان کی وشیشتاؤں اور ان کی شان میں نازل ہونے والی آیتوں ایوم حدیثوں کا انکار ہے، اور دوسرے ان کا اپمان ہے۔
ابن تیمیہ مسلمانوں کے بیچ بھائی کے چین سے سمبندھت حدیث کو جھٹلاتے ہیں۔ اس حدیث کے آدھار پر پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے مدینہ واپسی کے بعد مسلمانوں کے بیچ بھائی چارے کا انوبندھ کرایا اور خود حضرت علی علیہ السلام کے ساتھ یہ انوبندھ کیا۔ حالانکہ ورشٹ سنی دھرم گرو ترمذی اور احمد بن حنبل نے مسند میں اس حدیث کا الیکھ کیا ہے۔ پیغمبر اسلام کے ساتھیوں اور اتہاسکاروں میں سے ابن اسحاق، ابن ہشام، ابن سعد، ابن حبان، ابن عبدالبر، ابن کثیر، ابن ابی الحدید، ابن سید الناس، ابن اسیر اور سیوطی نے اس حدیث کا الیکھ کیا ہے۔
اسی پرکار انس کے انوسار ایک بھنا ہوا پکشی پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو اپہار سروپ دیا گیا۔ پیغمبر اسلام نے ایشور سے دعا کرتے ہوئے کہا کہ ہے ایشور، تو اپنے سب سے وششٹ بندے کو یہاں بھیج تاکہ وہ میرے ساتھ مل کر یہ پکشی کھا سکے۔ اس کے ترنت بعد حضرت علی علیہ السلام وہاں پہنچے اور انہوں نے حضرت کے ساتھ بھوجن کیا۔
ابن تیمیہ ہر اس حدیث کو خارج کر دیتے ہیں جن میں حضرت علی علیہ السلام کا گنگان ہے، یدیپی اس حدیث کو ورشٹ سنی ودوانوں نے اپنی کتابوں میں پرمانت کیا ہو۔ ابن تیمیہ نے اسی پرکار حضرت علی علیہ السلام کی شان میں انیہ درجنوں آیتوں و حدیثوں کو رد کیا ہے۔ حضرت علی علیہ السلام کے یدھوں کی سمیکشا کرتے ہوئے वे उन्हें सत्ता का लालची व्यक्ति बताते हैं कि जो लोगों को अपना अनुसरणकर्ता बनाने के लिए युद्ध करता है, न कि ईश्वर के आदेशानुसार। वे कहते हैं कि जो व्यक्ति मुआविया को बुरा भला कहता है, उसे अली को भी ऐसा कहना चाहिए, इसलिए कि उन्होंने सत्ता के लिए मुसलमानों से युद्ध किया और उनका खून बहाया। इब्ने तैमिया हज़रत अली अलैहिस्सलाम के ज्ञान, इस्लाम के मार्ग में किए गए युद्धों और उनकी वीरता पर प्रश्न चिन्ह लगाते हैं, जबकि समस्त इतिहासकारों और मुस्लिम विद्वान उनके इस गुण को स्वीकार करते हैं।
यहाँ ये सवाल उठता है कि क्यों इब्ने तैमिया हज़रत अली अलैहिस्सलाम के स्थान और उनकी महानता के बारे में इस प्रकार का दृष्टिकोण रखते हैं, जबकि समस्त मुसलमान इस पर विश्वास रखते हैं। ऐसा प्रतीत होता है कि शियों से दुश्मनी के अलावा वो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम के परिजनों से व्यक्तिगत द्वेष रखते थे।